यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन 6 गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनुहुने। निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नरोक्ने उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रतिबद्धता। एक महिनाभित्र निशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयनको खाका तयार गर्ने शिक्षा मन्त्री विद्या भट्टराईको अठोट। र इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा परि कम्तीमा 81 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन 6 गते आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनुहुने भएको छ। प्रधानमन्त्री ओलीले साउन 6 गते विश्वासको मत लिनुहुने तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले जानकारी दिनुभयो। नेपालको संविधानको धारा 76(2) अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत असार 30 गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली चौथो पटक प्रधानमन्त्री हुनुभएको हो। संविधानको धारा 76(4) बोमोजिम उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले 30 दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रधानमन्त्री केपी शर्मा ओलीले 2082 सालसम्ममा नेपाललाई सड़क मानव मुक्त राष्ट्र बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मानव सेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भए लगत्तै बसेको मन्त्री परिषदको पहिलो बैठकले 2082 असार मसान्तसम्म सड़क बाल बालिका मुक्त गराउने निर्णय गरेको जानकारी दिनुभयो। भेटमा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले नेपाल सरकारको आर्थिक वर्ष 2081-82 स्वीकृत नीति तथा कार्यक्रममा रहेको 2082 सालसम्ममा नेपाललाई सड़क मानव मुक्त बनाउने संकल्पलाई साकार पार्न मानव सेवा आश्रम सहयोगी भई अभियानलाई साकार बनाउन प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद महेश कुमार बर्तौलालाई प्रतिनिधि सभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गर्नुभएको छ। नेकपा एमाले संसदीय दलका नेता प्रधानमन्त्री ओलीले बर्तौलालाई एमाले संसदीय दलको विधान 2077 र संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 बमोजिम प्रतिनिधि सभाको सत्तापक्षको मुख्य सचेतकमा आजदेखि लागू हुने गरी मनोनयन गर्नुभएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा साहित्य र कला क्षेत्रमा योगदान गर्नुभएका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गर्नुभएको छ। गीतकार रमोला देवी शाह छिन्नलताको 102 जन्म जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले 2079 र 2080 सालका पुरस्कार प्रदान गर्नुभएको हो। प्रधानमन्त्री ओलीले 2079 सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, संगीततर्फ संगीतकार एवं रेडियो नेपालका संगीत शाखा प्रमुख मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गर्नुभयो। यसै गरी प्रधानमन्त्री ओलीले 2080 सालका लागि गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डी प्रसाद काफले, गायनतर्फ मनिला सोताङ र युवातर्फ गायक भूपू पाण्डेलाई पुरस्कार प्रदान गर्नुभयो। छिन्नलता गीत संगीत र गायन पुरस्कारको राशि जनही 1,00,000 छ भने युवा पुरस्कारको राशि जनही 50,000 छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डिजिटल माध्यमबाट बधाई तथा शुभकामना दिन शुभेच्छुकहरूलाई अनुरोध गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिनेहरूको भीड़ बढ़ेपछि प्रधानमन्त्री ओलीले सकेसम्म मेसेन्जरबाट शुभकामना सन्देश पठाउन र भेटमा खादा मालाको प्रयोग नगर्न पनि अनुरोध गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्त गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा 157 उपधारा 2 बमोजिम वरिष्ठ अधिवक्ता बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विज्ञापन बजार विस्तार गरी राजस्व वृद्धि गर्नुपर्ने बताउनु भएको छ। विज्ञापन बोर्डका गतिविधिबारे जानकारी लिनुहुँदै आज मन्त्री गुरूङले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभयो। उहाँले 30 अर्बको विज्ञापन बजारमा 13 अर्ब मात्र कारोबार हुनु र बाह्य विज्ञापनबाट स्थानीय तहमा उठ्नुपर्ने 20 अर्बमा 2 अर्ब मात्र राजस्व संकलन हुने परम्पराको अन्त्यका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले साझा प्रयास गर्नुपर्ने बताउनुभयो। विज्ञापन बजारको विकास र विस्तारका लागि कार्ययोजना तयार गर्न समेत मन्त्री गुरूङले बोर्डलाई निर्देशन दिनुभयो। विज्ञापन बजारको बारेमा जानकारी गराउनुहुँदै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन नियमन गर्ने नियमावलीको पहिलो संशोधनबाट विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण हुने बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले निशुल्क तथा अनिवार्य शिक्षा ऐन 2075 र विद्यालय शिक्षा विधेयक 2080 बीच सामञ्जस्य खोजेर काम गरिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री भट्टराईले निशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयन गर्नुपर्ने समय आएकाले सोका लागि 1 महिनाभित्र खाका तयार गर्ने बताउनुभयो। मन्त्री भट्टराईले सांसदका सुझावका आधारमा शिक्षा क्षेत्रमा पाठ्यक्रम, परीक्षा लगायत विषयमा प्रणालीगत समीक्षा गरी अघि बढ़ने बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। खानेपानी तथा ढल निकास विभागमा आज आयोजित कार्यक्रममा मन्त्री यादवले मन्त्रालयमा थप बजेटको व्यवस्था गरी समस्या समाधानका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा राज्यको मूल प्रवाहमा मधेसी समुदायको समावेशिताको अवस्था र मधेसी आयोगले खेल्दै आएको भूमिकाका विषयमा छलफल भएको छ। आज बसेको समितिको बैठकमा मधेसी आयोगका सचिव नरेश राज खरेलले 22.22% जनसंख्या रहेको मधेसी समुदायको 8% निजामती क्षेत्रमा, 12% प्रहरीमा, 3% नेपाली सेनामा उपस्थिति रहेको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले मधेसमा हुने दाइजो प्रथा, बाल विवाह, महिला हिंसा लगायतका कुरीति विरूद्ध आयोगले प्रतिफल आउने गरी काम गर्नुपर्ने, रोजगारीमा स्थानीय तहले स्थानीय नागरिकलाई प्राथमिकता दिनुपर्ने भन्दै आयोगको ध्यान आकर्षण गराउनुभयो। मधेसी आयोगका अध्यक्ष डाक्टर विजय कुमार दत्तले आयोगले मधेसमा बढ़दै गएको धार्मिक द्वन्दलाई शान्त बनाई भाइचारा स्थापना गर्न र पर्यावरणीय न्याय सम्बन्धी काम गरेको बताउनुभयो। गत शुक्रबार पहिरोमा परि त्रिशुलीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा उच्चस्तरीय प्रविधिको प्रयोग गर्न सिमलताल घटना अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित कार्यदललाई सुझाव दिइएको छ। घटनाको अध्ययन गर्न आज चितवन आएको कार्यदललाई सरकार भएकाहरूले नयाँ प्रविधिबाट बेपत्ता र बसको खोजी गर्न सुझाव दिएका हुन्। जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजना गरिएको सुझाव संकलनका क्रममा उहाँहरूले घटनाको कारण पहिचान र यस्ता घटना पुनः हुन नदिन राज्य संयन्त्रले गर्नुपर्ने कार्यका बारेमा जोड़ दिनुभयो। कार्यक्रममा सड़क डिभिजन कार्यालय चितवनका प्रमुख रमेश प्रसाद पौडेलले सड़कको भौगोलिक बनावटका कारण पटक पटक समस्या हुने गरेको बताउनुभयो। खोजी कार्यमा संलग्न सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक माधव प्रसाद पौडेलले आफूहरूसँग भएको प्रविधिबाट अहिलेसम्म सवारी साधनको अवस्था जानकारी पाउन नसकेको बताउनुभयो। शवहरू घटनास्थलबाट करिब 107 किलोमिटर तलसम्म भेटिएका बताउँदै पौडेलले नदीको भौगोलिक अवस्थाका कारण हाल भएका प्रविधिले काम गर्न नसक्दा अपेक्षाकृत परिणाम दिन नसकिएको उल्लेख गर्नुभयो। गत असार 28 गते वीरगंजबाट काठमाडौँ आउँदै गरेको एन्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै त्रिशुली नदीमा बेपत्ता भएको थियो। बसमा सवार 65 जना मध्ये 3 जना सकुशल निस्किएका थिए भने 62 जना बेपत्ता भएका थिए, जसमध्ये 18 जनाको शव फेला परेको छ। मध्य प्रदेश सरकारले गत असार 28 गते त्रिशुली नदीमा बस दुर्घटनामा परेका मध्य प्रदेशका मृतकका परिवारलाई 1,00,000 रूपियाँका दरले राहत दिने भएको छ। मुख्यमन्त्री सतीश कुमार सिंहले मध्य प्रदेशका जिल्लाका मृतकका पीड़ित परिवारलाई प्रति व्यक्ति 1,00,000 रूपियाँका दरले राहत उपलब्ध गराउने बताउनुभयो। मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिशका आधारमा राहत रकम प्रदान गर्ने बताउनुभयो। प्रत्येक वर्ष आषाढ़ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा रोपेर 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू भएको छ। 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा राखिएको दलको बिरूवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुने गर्दछ। आषाढ़ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराई बताउनुहुन्छ। भगवान विष्णु शयन गर्नुहुने 4 महिनालाई चतुर्मासा पनि भनिन्छ। तराई मधेसका जिल्लामा मुहर्रम पर्व धूमधामका साथ मनाइएको छ। हसन र हुसेनको प्रतीकका रूपमा ताजिया निर्माण गरी आज मुहर्रम पर्व मनाइएको हो। वाञ्छित मनोकामना पूर्ण हुने आशामा वा पूर्ण भएपछि बनाएको ताजिया बाहिर निकाली चौकी बसाल्ने तथा अन्तिम दिन सम्बन्धित क्षेत्रको सम्पूर्ण तजिया एकजुट पारी स्थानीय करवालामा लगी विसर्जन गर्ने गरिन्छ। असार 21 गतेदेखि 4 दिनसम्म निरन्तर परेको वर्षाले कञ्चनपुरका 70% भूभागमा भएको डुबान र बाढ़ीले ठूलो क्षति पुर्याएको छ। डुबान र बाढ़ीबाट विस्थापित अधिकांश नागरिक आफ्नो घर फर्किएपछि जनजीवन विस्तारै लयमा फर्कन थालेको छ। तर केही परिवार भने अझै घर फर्कन सक्ने स्थिति छैन। नदीको धार मानव बस्तीतर्फ सोझिँदा बस्ती पुनर्स्थापना हुन कठिन भएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
असार तेस्रो साता निरन्तरको वर्षाका कारण कञ्चनपुरमा डुबान र बाढ़ीबाट विस्थापित भएका अधिकांश नागरिकहरू घर फर्किसक्नु भएको छ। तर दोधारा चाँदनी र बेलडाणीका केही नागरिकहरू अझै आफ्नो घरमा फर्किन सक्नु भएको छैन। यसरी विस्थापित पीड़ितहरूलाई स्थानीय तहसंघको समन्वयमा केही सामाजिक संघ संस्थाहरूले राहतका रूपमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु सहयोग गरे पनि बसोबासको उचित व्यवस्थापनका लागि सरकारसँग अनुरोध गर्नुभएको छ। कञ्चनपुरको बेलडाणीका बाढीबाट विस्थापित माया सार्की र खगेश्वरी देवी साहु
आफन्तको घरमा बसिरहेछौ। कहिले काहीँ कोही संस्थाले कहिले कसैले दिएर एक दुई छाक त्यसरी टारिरहेछ।
घर बनाउन लायक केही पनि छैन, सब बगिसके। त्यो हाम्रो बास त गरिदिनु पर्यो, व्यवस्था गरिदिनु पर्यो हामीलाई।
कञ्चनपुरको बेलडाणीमा चौधर नदीले धार परिवर्तन गरी नहर भत्किएको ठाउँमा तत्कालका लागि चेक ड्याम बनाउन थालिएको छ। नदीले धार परिवर्तन गरी नहर भत्काई मानव बस्तीतर्फ सोझिँदा अब त्यत्तिकै अवस्थामा पुरानो घर पुनर्निर्माण गर्न पनि जोखिम हुने हुँदा कि नदी तटीय क्षेत्रमा पक्की तटबन्ध बनाउनु पर्ने कि त बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ। तर यो कार्य स्थानीय तहको क्षमता बाहिरको कुरा भएकोले प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहेको बेलडाणी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र राणा बताउनुहुन्छ।
चौधर नदीले 3,000 परिवार चाहिँ प्रभावित भएका छन्, जसमध्ये 200 परिवारको चाहिँ घर समेत रहेको छैन। करोड़ को कुरा हुने थियो हो त्यसलाई पूरा गर्नको लागि चाहिँ प्रदेश र संघीय सरकारले मात्र सक्छ त्यसको लागि पालिकाको तर्फबाट चाहिँ लागिरहेका छौँ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा दोदा नदी र चौधर नदीले सधैँ बाढ़ी र डुबानको समस्या दोहोरिरहने भएकोले त्यसको दीर्घकालीन समाधानका लागि प्रतिनिधि सभा सदस्य तारालामा तामाङले सरकारको ध्यान आकर्षण समेत गराउनु भएको छ।
बारम्बार सरकारलाई दोदा नदी र चौधर नदीको बारेमा आवाज राख्दा सम्बन्धित मन्त्रीले त्यसको सुन्नै चाहेन, त्यसकारणले यो क्षति भएको छ। नैतिक रूपले सरकारले यसको जिम्मा लिनुपर्छ र अब बन्ने सरकारले त्यसमा गुरु योजना लागू गरेर मानवीय क्षति र हजारौं बिघा कटान हुने समस्याबाट मुक्त गर्नको लागि सदन मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु।
नवगठित सरकारको पहिलो मन्त्री परिषद बैठकले बाढ़ी पहिरो र प्राकृतिक विपदबाट प्रभावितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। यो सँगै कञ्चनपुरका डुबान तथा बाढ़ी पीड़ितहरू पनि सरकारले दिने राहतको पर्खाइमा बस्नु भएको छ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा सरकारी जागिरको कोटालाई लिएर भएको प्रदर्शनमा छ जनाको मृत्यु भएपछि त्यहाँका विद्यालय र विश्वविद्यालयहरू अर्को सूचना जारी नभएसम्म बन्द गरिएको छ। सन् 1971 पाकिस्तानबाट देशको स्वतन्त्रताका लागि लड़ेका योद्धाका सन्तानलाई सरकारी जागिरमा आरक्षण दिने व्यवस्था विरूद्ध विश्वविद्यालयका विद्यार्थीहरूले केही दिनदेखि प्रदर्शन गर्दै आइरहेका छन्। विश्वविद्यालयमा एक तिहाई कोटा युद्ध नायकका बच्चाहरूको लागि छुट्याइएको छ भने केही कोटा महिला, अल्पसंख्यक र अपाङ्गता भएकाहरूका लागि आरक्षित छन्। कोटा प्रणाली भेदभावपूर्ण रहेको भन्दै विद्यार्थीहरूले योग्यताका आधारमा भर्ना हुनुपर्ने तर्क गर्दै आएका छन्। कोटा विरोधी आन्दोलनमा कोटाका समर्थक र बंगलादेश छात्र लीग बीएलसीका विद्यार्थीबीच झडप भएको संचार माध्यमहरूले जनाएका छन्। यसैबीच ढाका स्थित नेपाली दूतावासले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन अत्यावश्यक काममा बाहेक छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ। इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमण परि कम्तीमा 81 जना सर्वसाधारणको मृत्यु भएको छ। एक घण्टाको अवधिमा 3 ठाउँमा भएको आक्रमणमध्ये गाजाको नुसिरात क्षेत्रमा संयुक्त राष्ट्रसंघद्वारा संचालित विद्यालयमा 25 जना, दक्षिणी क्षेत्र खान युनिसमा 18 जना मारिएका गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ। इजरायल गाजा बीच भएको 9 महिने युद्धमा संयुक्त राष्ट्रसंघले स्थापना गरेको विद्यालय क्षेत्रमा मात्रै 70% बम विस्फोट भएको, बम विस्फोट र बाँकी उक्त परिवारभित्र रहेका शरणार्थी शिविरमा रहेका शरणार्थीहरूको मृत्यु भएको र बाँकी सो परिवारभित्र रहेका शरणार्थीको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। अक्टोबर 7 यता इजरायली आक्रमणमा परेर कम्तीमा 38,719 प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। अब आर्थिक समाचार।
उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँग बुधबार अर्थ मन्त्रालयमा सम्पन्न भेटघाटमा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्नु पर्दैन भन्नुभयो। राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट त्यसको भुक्तानी हुन्छ र आगामी दिनमा गुनासो गरिरहने अवस्था आउँदैन अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो। उद्योगी र नेपाल विद्युत प्राधिकरण बीच लामो समयदेखि चलिरहेको डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बकेटा विवाद पनि कानून अनुसार सुल्झाइने आश्वासन अर्थमन्त्रीले दिनुभयो। अहिले निजी क्षेत्र लगानी बढ़ाउने भन्दा पनि व्यवसाय कसरी टिकाइराख्ने भन्ने चिन्ताबाट ग्रसित भएकोले त्यसलाई सहजीकरण गर्नका लागि सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत, संरचनागत र व्यावहारिक सुधारमा आफू सधैँ तयार रहेको अर्थमन्त्रीले भेटका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा देखिएका विद्यमान समस्या समाधानका लागि निजी क्षेत्रको सहभागिता सहितको उच्चस्तरीय संयन्त्र तयार पार्नुपर्ने सुझाव दिनुभयो। उहाँले सर्वसाधारणदेखि उद्योगी व्यवसायसम्म सबै क्षेत्रको मनोबल खस्किएको र समग्र अर्थतन्त्र नै शिथिल भएको अवस्थामा त्यसको निकासका लागि गम्भीर पहल आवश्यक छ भन्नुभयो। नेपाली शेयर बजारमा बुधबार दोहोरो अंकको वृद्धिसँगै कारोबार पनि उच्च रकमले वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक 54.04 अंकले बढ़ेर 2,364.63 कायम भएको छ। बुधबार 306 कम्पनीहरूका 3,20,95,937 किता शेयरहरू 12,05,92,66,000 मूल्यमा किनबेच भएका छन्। यस दिन बजारमा व्यापार समूहको उपसूचक सबैभन्दा धेरै 7.30% बढ़ेको छ। बुधबारको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन सिटिजन म्युचुअल फण्ड 2 सबैभन्दा धेरै 9.90% घटेको छ। उत्तरी नाका रसुवा भन्सार कार्यालयबाट हुने राजस्व संकलनमा उल्लेख्य रूपमा वृद्धि भएको छ। रसुवा गढ़ी नाकाबाट आयात निर्यातको कारोबार बढ़ेका कारण राजस्व असुलीमा मनज्ञ वृद्धि भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आमदानी 20,36,97,82,000 भएको जानकारी दिनुभयो। यो राजस्व संकलन गत वर्षको तुलनामा 2.4 गुणाले बढ़ी हो। सबैभन्दा बढ़ी राजस्व आर्जन गर्ने कार्यालय रसुवा भन्सार कार्यालय भएको पनि उहाँले जानकारी दिनुभयो। चितवनबाट कुखुरा पालक 75% किसानहरू विस्थापित भएका छन्। 5 वर्षभन्दा बढ़ी समयसम्म लागत मूल्य भन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि कुखुरा पालक किसानहरू विस्थापित भएका हुन्। ब्याङ्कमा ऋण थपेर केही किसानहरू टिकेका छन् भने केही नयाँ कुखुरा पालक किसानहरू थपिएका छन्। पोल्ट्री व्यवसायी मंचका अध्यक्ष रघुनाथ भट्टले 2 वर्ष अघिसम्म नेपालमा 5,000 भन्दा बढ़ी लेयर्स कुखुरा पाल्ने फर्महरू रहेकोमा हाल सो संख्या 2,000 तल झरेको जानकारी दिनुभयो। अहिले अण्डाको मूल्य बढ़ेर लागत मूल्य नजिक पुगेकोले किसानहरूलाई केही राहत भएको कुखुरा पालक किसानहरूको भनाइ छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदको विकासका लागि सबै मिलेर अगाडि बढ़नुपर्नेमा जोड़ दिँदै सरकारवाला सबैसँग छलफल गर्ने बताउनु भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका कर्मचारी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री चौधरीलाई बधाई दिने क्रममा सो कुरा बताउनु भएको हो। कर्मचारी संघका अध्यक्ष सरस्वती केसी लगायतका पदाधिकारीले सिंहदरबार स्थित कार्यकक्षमा खेलकुद मन्त्री चौधरीलाई भेट गरी बधाई दिँदै कार्यकालको सफलताका लागि शुभकामना पनि दिए। सो अवसरमा राखेपा सदस्य सचिव टंगलाल किसिमको पनि उपस्थिति रहेको थियो। अध्यक्ष केसीले लामो समयदेखि रोकिएको कर्मचारीको बढ़ुवा सम्भव भएको जानकारी गराउँदै कर्मचारी विनिमयावली, आर्थिक विनिमयावली र कर्मचारी संगठन संरचना तथा व्यवस्थापन तत्काल स्वीकृतिका लागि प्रक्रिया अगाडि बढ़ाउन अनुरोध गर्नुभयो। चर्च बोइज युनाइटेड एन्फा U18 युथ लीगमा पहिलो जित हासिल गरेको छ। साधु बाटो स्थित एन्फा मैदानमा सम्पन्न खेलमा चर्चले 3-star क्लबलाई 1-0 गोलले पराजित गरेको हो। चर्चको जितमा अमन बहादुर तामाङले गरेको गोल नै निर्णायक बन्यो। उनले 45 मिनटमा गोल गरेका थिए। जितसँगै चर्चले 3 अङ्क जोडेको छ। यसअघि चर्च पहिलो खेलमा न्युरो टीम एनआरटीसँग 2-1 गोलले पराजित भएको थियो। यता पराजित 3-star भने लगातार दोस्रो हार बिहोरेको हो। 3-star लीगको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग 7-2 गोलले पराजित भएको थियो। एएफसी च्यालेन्ज लीगको प्रारम्भिक चरणका लागि चर्च वाइज युनाइटेडले 4 खेलाड़ीलाई अनुबन्धन गरेको छ। अध्यक्ष रुबेन राईका अनुसार चर्च वाइज क्लबबाट ए डिभिजन लीग खेलेका अञ्जन मिश्र, अनन्त तामाङ र एरिक मिश्रसँगै सम्झौता नवीकरण भएको हो। यस्तै मोफसलका प्रतियोगितामा चर्च वाइजको कप्तानी सम्हालेका दीपक कार्कीसँग पनि नयाँ सम्झौता गरिएको छ। चर्च वाइजले दशरथ रंगशालामा प्रारम्भिक चरणमा भूटानको पारो एएफसीको सामना गर्दैछ। अगस्त 13 हुने प्रतियोगितामा टोलीको कप्तानी अनन्तले गर्नेछन्।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.9 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 25.5 मिलिमिटर, पोखराको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 6.8 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 25.3 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर, र दिपायलको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 24.7 डिग्री सेल्सियस, वर्षा 41.9 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन 6 गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनुहुने, निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नरोक्ने उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रतिबद्धता, एक महिनाभित्र निशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयनको खाका तयार गर्ने शिक्षा मन्त्री विद्या भट्टराईको अठोट, र इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा परिकम्तीमा 81 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।